रेडियो तेहरान के सभी आदरणीय श्रोताओं की सेवा में हसन अब्बास और साथियों का सलाम पहुंचे। श्रोताओं, सदा की भांति आज भी अपने कार्यक्रम का आरंभ हम पवित्र कुरान मजीद की तिलावत एवं अनुवाद से करेंगे। आज आप कुरान मजीद के सूरह इसरा की 13वीं, 14वीं, 15वीं और 16वीं आयतों की तिलावत और अनुवाद सुनेंगे। कारी हैं श्री रफी।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وكل إنسان ألزمناه طائره في عنقه ونخرج له يوم القيامة كتابا يلقاه منشورا اقرأ كتابك كفى بنفسك اليوم عليك حسيبا من اهتدى فإنما يهتدي لنفسه ومن ضل فإنما يضل عليها ولا تزر وازرة وزر أخرى وما كنا معذبين حتى نبعث رسولا وإذا أردنا أن نهلك قرية أمرنا متر فيها ففسقوا فيها فحق عليها القول فدمرناها تدميرا صدق الله العلي العظيم
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، اور ہر منوشی کا کرم پتر ہم نے اس کی گردن میں لٹکا دیا ہے اور پرلے کے دن اسے ایک کھلی ہوئی کتاب کی بھانتی پرستت کریں گے کہ اب اپنی کتاب کو پڑھ لو، آج تمہارے حساب کے لیے تم ہی کافی ہو۔ جو کوئی مارگ درشن پراپت کرتا ہے وہ اپنے لاب کے لیے کرتا ہے، اور جو پتھ بھرشت ہو جاتا ہے وہ بھی اپنا ہی نقصان کرتا ہے، اور کوئی کسی کا بوجھ اٹھانے والا نہیں ہے۔ اور ہم لوگوں کو اس سمے تک دنڈ نہیں دیتے جب تک ان کے بیچ کوئی رسول نہ بھیج دیں، اور جب ہم کسی بستی کو ونشٹ کرنے کا ارادہ کر لیتے ہیں تو وہاں کے سکھ بھوگی لوگوں کو آدیش دیتے ہیں، جب وہ اس کی اوگیا کرتے ہیں تو ہماری بات سدھ ہو جاتی ہے، پھر ہم اسے بالکل جڑ سے اکھاڑ پھینکتے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ہمارا یہ پرسارن آپ شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ آج بدھوار ہے، مرداد کی 18، محرم کی 22 اور اگست کی 9 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کارکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد ہم آپ کو سنائیں گے آشا کی کرن، اور انت میں آپ سنیں گے آج کل۔ تازہ اور وسیط خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے. ویب سائٹ کا پتہ ہے parstoday.ir/hi. آپ سید میسم اور مریم مہردادی سے وشو سماچار سنیے.
بسم اللہ الرحمن الرحیم. سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش. رکشا شیتر میں ایران نے بڑی چھلانگ لگاتے ہوئے سپر سونک میزائل وکسیت کر لیا ہے. ایرانی ودیش منتری کا کہنا ہے کہ قیدیوں کے آدان پردان کے لیے ہم کبھی کوئی پورو شرط نہیں لگاتے ہیں. بھارت کی سنسد میں اویشواس پرستاؤ پر راہل گاندھی نے مودی سرکار پر بھارت کی ہتیا کا آروپ لگایا ہے. یورپ پہنچنے کا پریاس کرنے والے پرواسیوں کی نوکا ڈوبنے سے 41 لوگوں کی موت ہو گئی ہے. اور اب آپ وستار سے سماچار سنیے.
پر سونک میزائل کی تکنیک حاصل کر لی ہے اور یہ میزائل فی الحال پریکشن کے چرن میں ہے. سپر سونک کروز میزائل جو واسطو میں ایرانی کروز میزائلوں کی ایک نئی پیڑھی ہے ورتمان میں اپنے پریکشنوں سے گزر رہی ہے. سینے معاملوں کے وشیشگوں کا ماننا ہے کہ سپر سونک میزائلوں کو وکسیت کرنا ایران کی رکشا شکتی میں ایک نیا ادھیائے ثابت ہوگا. اس تکنیک کو حاصل کرنا اس معنی میں مہتوپورن ہے کہ اس طرح ایرانی کروز میزائلوں کی گتی کافی بڑھ جائے گی اور دشمنوں کے لیے ان میزائلوں سے نپٹنا بے حد مشکل ہو جائے گا. تسنیم سماچار ایجنسی کے انوسار اب تک ایرانی کروز میزائل پرارمبک اسپیڈ حاصل کرنے کے لیے ایک راکٹ انجن کا اپیوگ کرتے تھے اور پھر اپنے نیویگیشن چرن کے لیے تلو نامک گھریلو استر پر نرمت ٹربو جیٹ انجن کا اپیوگ کرتے تھے. سمندری کروز میزائلوں میں ریم جیٹ انجن کا اپیوگ اور سپر سونک کروز میزائلوں کا ادھیگرہن مہتوپورن ہے کیونکہ کسی بھی یدھ کی استھتی میں یہ اسلامی گڑتنتر ایران کے پرتیکریا شکتی کو بہت بڑھا دے گا اور دوسری اور حملہور پکش سے پرتیکریا کرنے کا اوسر بھی چھین لے گا. سپر سونک کروز میزائلوں کی تکنیک حاصل کر کے دراصل ایران نے جیٹ انجنوں کی ایک نئی پیڑھی بھی وکست کر لی ہے جنہیں ریم جیٹ انجن کہا جاتا ہے.
اسلامی گنراجیہ ایران کے ودیش منتری حسین امیر عبداللہیان نے کہا ہے کہ قیدیوں کے آدان پردان کا وشے ایک انسانی وشے ہے. ہم اس کے لیے کبھی کوئی پورو شرط نہیں لگاتے. ایران ان برکس بھاگیداری اور سہیوگ کے کشتیش سمیلن کے افسر پر پترکاروں سے بات کرتے ہوئے حسین امیر عبداللہیان نے کہا کہ آج میڈیا کوٹنیتی کے بغیر دنیا میں ڈپلومیسی غیر پربھاوی ہے. آپ ہماری مدد کیجیے. میڈیا کی جگیاسا سراہنیہ ہے. ودیش منتری نے اپنی جاپان یاترا کے بارے میں کہا کہ یہ یاترا ایشیا پر نظر کی رڑنیتی کے تحت انجام پائی. جاپان کی ہمیشہ یہ اچھا رہی کہ ایران کے ساتھ سہیوگ اور لین دین میں وستار ہو اور ایران پر لگی پابندیاں ہٹیں. انہوں نے بتایا کہ سندر میں کچھ نئے وچار پیش کیے گئے ہیں. ودیش منتری نے شنگھائی سہیوگ سنگٹھن اور برکس میں ایران کی سدسیتا اور پرمانو ڈیل کے بیچ ہر طرح کے سمپرک کو نکارتے ہوئے کہا کہ شنگھائی سہیوگ سنگٹھن کا ہم حصہ بن چکے ہیں اور راجنیتک سرکشا و ویاپار کے کھیتر میں بہت سے کام انجام دیے جا رہے ہیں جبکہ برکس میں سدسیتا کے معاملے میں ہمارا سفر ابھی شروع ہوا ہے. ब्रिक्स के सदस्य देशों की सुरक्षा परिषद की बैठक में ईरान की सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव अहमदियान ने भाग लिया, जबकि राष्ट्रपति रईसी ब्रिक्स की शिखर बैठक में भाग लेने वाले हैं। इस समय यह मुद्दा विचाराधीन है कि संगठन के नए सदस्यों के लिए क्या पैमाने रखे जाएं।
ईरान की इस्लामी क्रांति फोर्स IRGC के डिप्टी कमांडर ने कहा है कि अमरीका में ईरान के खिलाफ युद्ध छेड़ने के लिए असली जिम्मेदार इस देश का ट्रेजरी मंत्रालय है। गौरतलब है कि अमरीकी ट्रेजरी मंत्री जेनेट येलेन ने कहा है कि वाशिंगटन ईरान के खिलाफ प्रतिबंधों को अधिक कड़ा करने के तरीकों की खोज कर रहा है। हालांकि इसके साथ उन्होंने ये भी स्वीकार किया कि अब तक लगाए गए कड़े प्रतिबंधों से तेहरान के व्यवहार या नीति में कोई बदलाव नहीं आया है। IRGC के डिप्टी कमांडर ब्रिगेडियर जनरल अली फदवी ने येलेन के इस बयान पर प्रतिक्रिया देते हुए कहा, आम सोच के विपरीत अमेरिका में ईरान के साथ युद्ध के लिए पेंटागन नहीं बल्कि इस देश का ट्रेजरी मंत्रालय जिम्मेदार है जो ईरान के खिलाफ वर्तमान आर्थिक युद्ध छेड़े हुए है। जनरल फदवी ने बुधवार को मशहद स्थित इमाम हुसैन विश्वविद्यालय की फैकल्टीज की ट्रेनिंग के समापन पर आयोजित एक समारोह को संबोधित करते हुए कहा, इस्लामी क्रांति की सफलता के बाद से ईरान को दुनिया में सबसे बुरे दुश्मन का सामना करना पड़ रहा है। उन्होंने कहा कि इसके बावजूद न जाने कितनी ही बार अमरीकी अधिकारी इस बात को स्वीकार कर चुके हैं कि ईरान के मुकाबले में उन्हें पराजय ही हाथ लगी है।
भारत की संसद में अविश्वास प्रस्ताव पर बहस जारी है, जिसके दौरान कांग्रेस पार्टी के नेता राहुल गांधी ने आज सदन में भाषण दिया। राहुल गांधी के भाषण से सदन में हंगामा मच गया। राहुल गांधी ने मोदी सरकार पर आरोप लगाया कि वो अहंकार में डूबी हुई है और वो देश की नहीं बल्कि केवल दो लोगों, गृह मंत्री अमित शाह और अरबपति अडानी की आवाज ही सुन रही है। राहुल गांधी ने मणिपुर में जारी दंगों से पैदा होने वाले हृदय विदारक हालात को बयान किया और वहां पीड़ितों से अपनी मुलाकात का हवाला देते हुए दो महिलाओं के बारे में बताया जो बुरी तरह दंगों की चपेट में आई थीं। राहुल गांधी का आरोप था कि सरकार मणिपुर में हिंसा को रोकना ही नहीं चाहती, वरना अगर सरकार मणिपुर में सेना को तैनात कर दे तो सेना एक दिन में हालात को काबू में कर सकती है। कांग्रेस नेता भाषण की शुरुआत बहुत संयमित ढंग से और बहुत अच्छे मूड में की, लेकिन मणिपुर के हालात पर बोलते हुए वे बहुत आवेग में दिखाई दिए और बड़े मार्मिक अंदाज में अपनी बात रखते हुए बार बार कह रहे थे कि सरकार ने मणिपुर में भारत की हत्या कर दी, मणिपुर में भारत माता का कत्ल कर दिया।
भारत के केंद्रीय मंत्री अमित शाह ने दावा किया है कि नरेंद्र मोदी की सरकार की नीतियों से जम्मू कश्मीर विकास के रास्ते पर आगे बढ़ रहा है। बुधवार को लोकसभा में मणिपुर पर विपक्ष के अविश्वास प्रस्ताव पर चर्चा के दौरान कश्मीर पर अमित शाह ने कहा, हम ना तो जमीयत से, ना हुर्रियत से और ना ही पाकिस्तान से बात करेंगे। अमित शाह ने कहा कि विपक्ष ने कहा था कि आर्टिकल 370 हटाने पर खून की नदियां बह जाएंगी, लेकिन किसी को एक कंकड़ फेंकने की भी हिम्मत नहीं हुई। शाह का कहना था कि इस अविश्वास प्रस्ताव का मकसद जनता में भ्रम और भ्रांति पैदा करना है। मोदी सरकार के गृह मंत्री का कहना था कि इससे इनकार नहीं किया जा सकता कि मणिपुर में हिंसा का तांडव हुआ है। अब तक 152 लोग मारे गए हैं, लेकिन इस मामले को राजनीति का विषय नहीं बनाया जाना चाहिए। उन्होंने कहा कि मणिपुर मामले में वहां के नस्लीय हिंसा के स्वभाव को जनता को जानना पड़ेगा। अमित शाह ने बताया कि उनकी सरकार ने म्यांमार बॉर्डर पर 2022 में फेंसिंग का निर्णय किया था। 10 किलोमीटर में फेंसिंग हो चुकी है और 60 किलोमीटर में काम चल रहा है। इससे पहले बुधवार को ही राहुल गांधी ने अविश्वास प्रस्ताव पर बोलते हुए कहा था कि मोदी सरकार खुद ही मणिपुर समेत देश में हिंसा की आग भड़का रही है, क्योंकि इस सरकार का स्वभाव ही हिंसा फैलाना है। उन्होंने कहा कि मणिपुर में हिंसा सिर्फ एक राज्य पर हमला नहीं बल्कि भारत माता पर हमला है।
भारत ने सुरक्षा चिंताओं के कारण स्थानीय सतह पर फौजी ड्रोन तैयार करने वालों को चीनी पुर्जों के इस्तेमाल से रोक दिया है। रोटर्स का कहना है कि भारत सरकार का यह कदम परमाणु हथियारों से लैस पड़ोसी देशों चीन और भारत के बीच तनाव के मद्देनजर सुरक्षा आशंकाओं की बुनियाद पर उठाया गया है। लेकिन चूंकि भारतीय उद्योग सेना की जरूरतों को पूरा करते नजर आ रहे हैं, इसलिए रक्षा और उद्योग विशेषज्ञों ने कहा है कि भारत के सुरक्षा लीडर इस बात से परेशान हैं कि ड्रोन्स, कम्युनिकेशन फंक्शंस, कैमरों, रेडियो ट्रांसमिशन और ऑपरेटिंग सॉफ्टवेयर में चीनी निर्मित पुर्जों के इस्तेमाल से खुफिया संस्थानों की बैठकों और मुलाकातों की जानकारी लीक होने का खतरा है।
पाकिस्तान में चुनाव आयोग ने पूर्व प्रधानमंत्री और पीटीआई चेयरमैन इमरान खान को अदालत से तोशाखाना केस में 3 साल की सजा मिलने के बाद 5 साल की अयोग्यता का नोटिफिकेशन जारी कर दिया। नोटिफिकेशन में कहा गया है कि 5 अगस्त 2023 को सुनाए गए फैसले के मद्देनजर इमरान खान को 5 साल के लिए अयोग्य घोषित किया जा रहा है।
पाकिस्तान की संसद ने एक बिल पास किया कि जिसके तहत पैगंबर इस्लाम के खानदान, अहले बैत, पत्नियों और सहाबियों के अपमान पर 10 साल की सजा दी जाएगी। ये बिल अब पहले जनवरी महीने में केवल 15 सांसदों की उपस्थिति में पास हुआ, जिसे फौजदारी कानून बिल 2023 के नाम से पेश किया गया था। फरवरी में मानवाधिकार मंत्री रियाज हुसैन पीरजादा ने प्रधानमंत्री शहबाज शरीफ को प्रस्ताव दिया कि इस संशोधन को निरस्त कर दिया जाए, क्योंकि इसे संसद की कार्यवाही के उसूलों को पूरा किए बगैर पास किया गया था। रियाज पीरजादा ने प्रधानमंत्री को लिखे खत में कहा कि धार्मिक अल्पसंख्यकों को संरक्षण देना सरकार की जिम्मेदारी है, क्योंकि इस्लामी कानून के साथ साथ संवैधानिक जिम्मेदारी भी है। 6 महीने बाद मुस्लिम लीग एन के सेंटर हाफिज अब्दुल्ला करीम ने इसे गत सोमवार को सेनेट में रखा, जिसे मंजूरी दी गई। सेनेट के एजेंडे में जमात इस्लामी के सेनेटर मुश्ताक अहमद का भी जिक्र किया गया, जिन्होंने इस बिल को पेश किया था। कानून के पक्ष में तर्क देते हुए सेनेटर मुश्ताक अहमद ने कहा कि सोशल मीडिया पर धर्म के अपमान की हरकतें देखी जा रही हैं। मौजूदा कानून प्रभावहीन है, नए बिल के जरिए हम इसे असरदार बनाना चाहते हैं।
अपने देशों में बुरे आर्थिक और राजनीतिक हालात की वजह से जान जोखिम में डालकर यूरोपीय देशों का रुख करने वाले प्रवासियों के साथ एक और दर्दनाक हादसा हुआ है। इटली के द्वीप लैम्पेडूसा के पास एक नौका डूबने से 41 प्रवासियों की मौत हो गई है। हादसे में बचे हुए 4 लोगों ने स्थानीय मीडिया को आपबीती बताई। इस हादसे में किसी तरह बच गए प्रवासियों ने बचाव कर्मियों को बताया कि वे ट्यूनिशिया से नाव में सवार होकर इटली के लिए रवाना हुए थे। ये 4 प्रवासी अफ्रीकी देश आइवरी कोस्ट और गिनी के रहने वाले हैं। ये बुधवार को लैम्पेडूसा पहुंचे थे। उन्होंने बताया कि इस फैक्स पोर्ट सिटी से 45 लोग नाव पर सवार हुए थे, लेकिन कुछ ही घंटे बाद नाव डूब गई। वहां से गुजर रहे एक कार्गो शिप ने उन्हें बचाया और इटली के कोस्ट गार्ड के हवाले किया।
इसराइल के युद्ध मंत्री युवाफ गालांट ने लेबनान को धमकी दी है कि अगर हिजबुल्ला के साथ इसराइल की जंग शुरू हुई तो लेबनान को पाषाण युग में पहुंचा दिया जाएगा। लेबनान की सीमा के करीब हिजबुल्ला और इसराइल के बीच भारी तनाव है, जहां लेबनान के कुछ इलाकों पर इसराइल ने कब्जा कर रखा है। इसराइल में मीडिया की सतह पर यह बहसें हो रही है कि अगर युद्ध छिड़ जाता है तो हिजबुल्ला के पास इसराइल पर रोजाना 6,000 मिसाइल फायर करने की क्षमता है। गालांडर ने कहा कि कोई गलती न करना, हम युद्ध नहीं चाहते, लेकिन अपने नागरिकों, सैनिकों और संप्रभुता की रक्षा के लिए पूरी तरह तैयार हैं। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو، میں ہوں روش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کاریکرم میں۔ آج کے کاریکرم میں ہم سب سے پہلے بات کریں گے ایران میں منائے گئے پترکار دیوس کے بارے میں۔
ایران میں 8 اگست کا دن پترکار دیوس کے روپ،
اور پھر بات کریں گے ترکیے کی جنتا کے ساتھ اردوغان دوارا کیے گئے وعدوں کے بارے میں۔
ترکیے کے لوگوں کو اس سمے مہنگائی کا سامنا کرنا پڑ رہا ہے۔
اور انت میں چلیں گے بھارت، جہاں کشمیر میں دھارا 370 سماپت کیے جانے کے خلاف سپریم کورٹ میں جاری سنوائی پر محبوبہ مفتی نے اپنی پرتکریا دی ہے۔
جموں کشمیر پیپلز ڈیموکریٹک پارٹی کے ادھیکش،
تو دوستو سب سے پہلے بات کرتے ہیں ایران میں 8 اگست کو منائے جانے والے پترکار دیوس کی۔ ایران میں 8 اگست کو پترکار دیوس منایا گیا۔ اس موقع پر راشٹرپتی سید ابراہیم رئیسی کا بھاشن ہوا، جس میں انہوں نے میڈیا کے مہتو کی بات کرتے ہوئے کہا کہ وہ میڈیا میں بہت سی چیزیں دیکھتے ہیں جو انہیں غلط اور بھرامک لگتی ہیں، مگر کبھی بھی انہوں نے میڈیا سنستھان یا پترکار کے خلاف شکایت نہیں کی۔ اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی احمد عباس۔
ایران میں 8 اگست کا دن پترکار دیوس کے روپ میں منایا گیا۔ میڈیا اور پترکار بہت مہتوپورن سادھن ہیں، مگر ایران میں اسلامی کرانتی آنے کے بعد سے پچھلے 44 سال میں دشمنوں نے میڈیا اور پترکاروں کو ایران کے خلاف گھاتک ہتھیار کے روپ میں استعمال کیا ہے۔ پشچمی میڈیا ایران سے جڑے ہر پریورتن اور گھٹنا کی بالکل الٹی تصویر پیش کرنے کی کوشش میں ہمیشہ لگا رہتا ہے۔ ایران کے حالات کی اگر بات کی جائے تو اسلامی کرانتی آنے کے بعد سے ایران ہر کھیتر میں آگے بڑھا ہے، اور کچھ کھیتروں کی پرگتی کا اقرار تو دشمن طاقتوں نے بھی کیا ہے اور کر رہی ہیں، مگر پشچمی میڈیا یہ دکھانے کی کوشش کرتا ہے کہ ایران بدحالی کا شکار ہے۔ پشچمی میڈیا دراصل اس کوشش میں لگا ہے کہ خود ایران کے لوگوں کے سوچنے کے طریقے کو بدل دے اور ایران کے بارے میں تتھا ایران کی اسلامی لوک تانترک ویوستھا کے بارے میں جنتا کی سوچ بدل جائے۔ اس کے لیے پارمپرک میڈیا کا استعمال کیا ہی جا رہا ہے، ساتھ ہی ساتھ سوشل میڈیا کو اور بھی بڑے پیمانے پر استعمال کیا جا رہا ہے۔ ایران میں 8 اگست کو پترکار دیوس منایا گیا۔ اس موقع پر راشٹرپتی سید ابراہیم رئیسی کا بھاشن ہوا، جس میں انہوں نے میڈیا کے مہتو کی بات کرتے ہوئے کہا کہ وہ میڈیا میں بہت سی چیزیں دیکھتے ہیں جو انہیں غلط اور بھرامک بھی لگتی ہیں، مگر کبھی بھی انہوں نے میڈیا سنستھان یا پترکار کے خلاف شکایت نہیں کی۔ ایران میں اس طرح یہ سپشٹ ہے کہ پترکاروں اور میڈیا کو آزادی حاصل ہے اور انہیں سرکار کا ڈر نہیں رہتا۔ راشٹرپتی رئیسی کا کہنا تھا کہ دیش کی لڑائی میں میڈیا سرکار کے ساتھ مل کر بڑی مہتوپورن بھومیکا نبھاتا ہے اور دشمنوں کے حملوں کو ناکام بناتا ہے۔ پشچمی میڈیا کی طرف سے ایران پر جو حملے ہوتے ہیں ان کا جواب دینے میں واسطو میں ایرانی میڈیا سنستھان کیندریہ بھومیکا نبھاتے ہیں۔ وہیں یہ بھی تتھ ہے کہ دیش کے بھیتر الگ الگ وبھاگوں پر نظر رکھنا بھی میڈیا کا کام ہے، جو وہ مستعدی سے انجام دیتا ہے۔ میڈیا سرکار کے کام کاج کی ستت سمیکشا اور مولیانکن کرتا رہتا ہے اور ضرورت پڑنے پر آلوچنا بھی کرتا ہے۔ ایران میں منائے گئے پترکار دیوس کے موقع پر دشمن میڈیا نے اپیکشا کے انوسار ایران پر حملے کیے اور وہی گھسے پیٹے آروپ دہرائے کہ ایران میں میڈیا اور پترکاروں کی حالت اچھی نہیں۔ دشمن میڈیا سنستھان یہ بھی بھول گئے کہ ایران میں 8 اگست کو پترکار دیوس کیوں منایا جاتا ہے۔ دراصل ایرانی کیلنڈر کے 5ویں مہینے مرداد کی 18 تاریخ برابر 8 اگست کو افغانستان میں ایران کے واڑیجی دوتاواس پر مزار شریف میں حملہ ہوا تھا، جس میں ایران کے پترکار محمود سارمی اور کونسلیٹ کے 8 لوگ مارے گئے تھے۔ اسی پترکار کی یاد میں ایران میں اس دن پترکار دیوس منایا جاتا ہے۔
اور اب چرچا کرتے ہیں ترکیے کے راشٹرپتی دوارا اپنے دیش کی جنتا سے کیے گئے وعدوں کے بارے میں۔ آج کل ترکیے لگاتار بڑھتی مہنگائی سے کافی پربھاوت ہے۔ تیسری بار ترکیے کے راشٹرپتی پد پر آسین ہونے کے بعد اردوغان نے کہا تھا کہ وہ دیش کی جنتا کی آرتھک سمسیاؤں کا سمادھان نکالیں گے۔ وہ اپنے وعدوں پر کتنا کھرے اترے ہیں، اس بارے میں ادھک جانکاری دے رہے ہیں ہمارے ساتھ ہی قائم رضوی۔
ترکیے کے لوگوں کو اس سمے مہنگائی کا سامنا کرنا پڑ رہا ہے۔ حالات سے یہ لگتا ہے کہ نکٹ بھوشیہ میں اس کے کم ہونے کی کوئی سمبھاونا نہیں ہے، لیکن اس دیش کے راشٹرپتی نے مدرا اسفیتی کی در میں کمی لانے کا وچن دیا ہے۔ ترکی کے این ٹی وی کی رپورٹ کے انوسار رجب طیب اردوغان نے 8 ستمبر کو پترکاروں سے بات کرتے ہوئے کہا کہ کئی آنترک اور ودیشی مدوں کے آپس میں مل جانے کے کارن ترکی میں مدرا اسفیتی کی در 2 ڈیجٹ میں پہنچ گئی ہے۔ انہوں نے دعویٰ کیا ہے کہ ادھک پریاس کر کے اس کو 1 ڈیجٹ میں لایا جائے گا۔ رجب طیب اردوغان کی اور سے یہ دعویٰ ایسی حالت میں کیا جا رہا ہے کہ جب انہوں نے 18 جولائی کو یہ وچن دیا تھا کہ ان کی آرتھک ٹیم بہت ہی جلدی مدرا اسفیتی کو 1 ڈیجٹ میں کر دے گی۔ حالانکہ ترکی کے آرتھک معاملوں کے ٹیکہ کار کا کہنا ہے کہ فی الحال ایسا سمبھو نہیں دکھائی دے رہا ہے۔ تیسری بار ترکی کے راشٹرپتی پد پر آسین ہونے کے بعد اردوغان نے وعدہ کیا تھا کہ وہ جنتا کی آرتھک سمسیاؤں کے سمادھان کے لیے ہر سمبھو پریاس کریں گے۔ حالانکہ یہ بات بالکل صحیح ہے کہ ترکی کی ورتمان آرتھک استھتی کو دیکھتے ہوئے وہاں پر کوئی آرتھک سدھار ایک سوپن جیسی بات ہے۔ ترکی کی آرتھک استھتی کو پٹری پر لانے کے لیے اس دیش کے راشٹرپتی کے گھسے پٹے دعووں کی پول اس لیے کھل جاتی ہے کیونکہ ان کی آرتھک ٹیم بھی اس دیش کی آرتھک سمسیاؤں کے سمادھان میں اب تک اکشم رہی ہے۔ ایسے میں وشیشگیوں کا کہنا ہے کہ اردوغان کے دعووں کو گمبھیرتا سے نہیں لیا جا سکتا کیونکہ وہ ترکی کی آرتھک استھتی میں سدھار کے لیے کسی چمتکار کی پرتیکشا میں بیٹھے ہیں۔ اس سمبندھ میں ترکی کے وشو وکھیات ارتھشاستری دارون اجم اوغلو کئی بار یہ بات کہہ چکے ہیں کہ اس دیش کی آرتھک سمسیائیں بہت ہی گہری ہیں۔ ایسے میں کیول مدھیم اودھی کی یوجناؤں اور مدرا اسفیتی میں کمی سے اس کا سمادھان نہیں کیا جا سکتا۔ دوسرے شبدوں میں وہ ترکی کے سرکاری تنتر میں پائے جانے والے بھرشٹاچار کو اسپشٹ کرنا چاہتے ہیں۔ مئی میں رجب طیب اردوغان کے پناہ وجئی ہونے کے بعد اس دیش کی راشٹری مدرا کا انتراشٹری مدرا کے مقابلے میں بہت ادھک اومولین ہو گیا تھا۔ ترکیے میں مہنگائی کو لے کر رجب طیب اردوغان کا حالیہ بیان ایک حساب سے ترکیے کی جنتا کے لیے ایک کم پربھاؤ رکھنے والا پین کلر تو ہو سکتا ہے، کنتو یہ کسی بھی استھتی میں اس دیش کی آرتھک بیماری کا اپچار نہیں کر سکتا۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت پرشاست کشمیر کی بھوتپور مکھ منتری نے کہا ہے کہ بھارتیہ سپریم کورٹ میں کشمیر سے مودی سرکار دوارا دھارا 370 اور 35A کو سماپ کیے جانے کے خلاف جاری سنوائی پر نہ کیول دیش کے لوگوں کی نظریں ٹکی ہوئی ہیں بلکہ دنیا بھر کی نگاہیں سروچ عدالت دوارا کیے جانے والے فیصلے پر بنی ہوئی ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سمباددتا سفتے محمد حسن۔
جموں کشمیر پیپلز ڈیموکریٹک پارٹی کے ادھیکشا اور جموں کشمیر کی بھوتپور مکھیمنتری محبوبہ مفتی نے کہا ہے کہ سپریم کورٹ میں دھارا 370 اور 35A کے حوالے سے جو سنوائی جاری ہے پورے دیش کے لوگوں کی نظر کے علاوہ وشو کے لوگوں کی نظر سپریم کورٹ پہ ہے اور ہمیں آشا ہے کہ جموں کشمیر کی جنتا کے ساتھ انصاف ہوگا۔ انہوں نے کہا کہ اب یہ اوسر آ گیا ہے کہ یہ پتا چلے کہ ہم نے جو نرنے لیا تھا کہ ہم نے نہ پاکستان اور نہ انڈیپینڈنٹ رہنے کو ترجیح دی تھی بلکہ ہم نے بھارت کے ساتھ اپنے آپ کو ملایا تھا، کیا ہمارے ساتھ وشواس گھات ہوا؟ یہ سپریم کورٹ کا دیکھنا ہوگا۔ انہوں نے کہا کہ ہمارا یہ ماننا ہے کہ سپریم کورٹ ہمارا مانیہ سپریم کورٹ ہے اور وہ ہمارے ہتوں کا بھرپور خیال رکھے گا کیونکہ میجارٹی مائنارٹی کو ختم نہیں کرتی ہے، وہ مائنارٹی کو محفوظ رکھتی ہے اور انہیں سرکشا پردان کرتی ہے۔ انہوں نے کہا کہ پارلیمنٹ میں جو کچھ ہوا وہ میجارٹی نے کیا، پرنتو سپریم کورٹ ایک کانسٹیٹیوشنل ادارہ ہے اور ہمیں آشا ہے کہ اس مخیالے سے ہمیں انصاف ملے گا۔ انہوں نے کہا کہ جموں کشمیر کے ہت میں جو بھی بہتر ہوگا ہم اس کے لیے کام کرتے رہیں گے اور جموں کشمیر کے لوگ شانتی چاہتے ہیں لیکن ڈگنیٹی کے ساتھ، پرنتو پچھلے 4 ورشوں میں جو کچھ ہمارے ساتھ ہوا ہے وہ اتہاس میں درج ہوگا کیونکہ ہمارے بات کرنے پر بھی پرتیبندھ لگا دیا گیا ہے اور اب جب ہم ڈیموکریٹک طور پر اپنی بات یا کوئی بھی پکش رکھنا چاہتے ہیں تو ہمیں اس کی انومتی نہیں دی جا رہی ہے۔ ایسا لگ رہا ہے کہ ہم پر ایسی قدغنیں لگائی گئی ہیں کہ یہاں پر ڈیموکریسی نہیں بلکہ ڈکٹیٹرشپ دکھ رہی ہے۔ اس اوسر پر انہوں نے کہا
370 کی سنوائی ہو رہی ہے سپریم کورٹ میں اور ہماری پارٹی بھی اس میں انٹروینر کی طرح سے مداخلت کر رہی ہے کیس میں، اور آپ جانتے ہیں کہ جو سپریم کورٹ ہے یہ نہ صرف جموں کشمیر کے لوگوں کے لیے بلکہ جو ملک میں اس وقت حالات ہو رہے ہیں, جو منی پور سے لے کے ہریانہ تک پورے ملک کو نفرت کی آگ سے جلایا جا رہا ہے, سپریم کورٹ ایسے میں آخری امید بچی ہوئی ہے. اور جہاں تک 370 کا سوال ہے, نہ صرف جموں کشمیر کے لوگ یا ملک کے لوگ بلکہ پوری دنیا کی نظریں اس وقت سپریم کورٹ پہ لگی ہوئی ہیں.
اس بیچ مانیہ سپریم کورٹ میں آج بھی دارا 370 اور 35A کے حوالے سے جو سنوائی ہے وہ جاری رہی اور ابھی کئی دیوس یہ جاری رہے گی. آج بھی وبھن پکشوں کے وکیلوں نے اپنی رائے اور اپنا آرگومنٹ سپریم کورٹ میں جاری رکھا. سپت محمد حسن, ریڈیو تہران, سری نگر.
دوستوں, راجنیتک چرچا کا یہ دینک کارکرم اب یہیں سماپت ہوتا ہے.
प्रस्तुत है अगला कार्यक्रम आशा की किरण. आशा की किरण.
दोस्तों, कार्यक्रम आशा की किरण की एक अन्य कड़ी के साथ उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए. पिछले कार्यक्रम में हमने आपको ये बताया था कि 8वीं और 9वीं हिजरी कमरी में ابن فہد ہلی نام کا ایک شیعہ ودوان و دھرم گرو تھا. اس کے کئی ششیہ تھے جن میں سے دو نے مہا مکتی داتا ہونے کا دعویٰ کیا تھا. جس ششیہ نے مہا مکتی داتا ہونے کا دعویٰ کیا اس میں سے ایک کا نام سید محمد فلاح مشعشی تھا. وہ شیعہ ودوان اور دھرم گرو ابن فہد ہلی کا منہ بولا بیٹا تھا. کچھ سمے کے بعد وہ صوفی پنتھ کا انویائی ہو گیا. اس سے پہلے اس نے یہ دعویٰ کیا تھا کہ وہ امام مہدی تک پہنچنے کا مادھیم ہے, اور اس کے بعد لگ بھگ 840 ہجری قمری میں اس نے سوئم کو ہی امام مہدی کہنے کا دعویٰ کر دیا. جس کے ترنت بعد اس کے استاد ابن فہد ہلی نے کہا کہ سید محمد فلاح کافر ہو گیا ہے اور اس کی ہتیا کو وید بتایا. پرنتو محمد فلاح مشعشی نے اپنا کار جاری رکھا اور اس کے کچھ ودت اسامان کاریوں کی وجہ سے لوگوں کا ایک گٹ اس کا انویائی ہو گیا. اس نے لوگوں کی مدد سے عراق کے کچھ بھاگوں اور اسی طرح ایران کے خوزستان پرانت پر قبضہ کر لیا. اس نے مشعشی شنکھلا کی بنیاد رکھی اور 70 ورشوں تک اس کی سرکار باقی رہی. ابن فہد ہلی کا ایک شش سید محمد نور بخش تھا. اس نے بھی اپنا پریچے ایک صوفی کے روپ میں کیا تھا. اسی پرکار اس نے لوگوں کو یہ بتایا تھا کہ وہ وبھن کالوں اور وبھن شیتروں کے لوگوں کے اتہاس کا بہت بڑا گیاتا ہے. اسی پرکار سید محمد نور بخش نے یہ بھی دعویٰ کیا کہ وہ اور اس کے وشیش شش کچھ سوپن دیکھتے ہیں, اور ان سپنوں میں ایشوری دوتوں یہاں تک کہ پیغمبر اسلام کو بھی وہ لوگ دیکھ لیتے ہیں. سوئم ایشور اور اس کے دوتوں نے اسے مہا مکتی داتا امام مہدی کہہ ڈالا. ورتمان سمے کا جو تاجکستان ہے اس کے دکشن میں 826 ہجری قمری میں اس نے امام مہدی ہونے کا جھوٹا دعویٰ کیا تھا. اسی کے ساتھ ہی وہ سرکار کے گٹھن کا بھی پریاس کر رہا تھا. اسے گرفتار کر کے دوسری جگہ بھیج دیا گیا.
आशा की किरण. मानवता के मोक्षदाता इमाम मेहदी अलैहिस्सलाम पर सटीक बहस पर आधारित कार्यक्रम आशा की किरण। हर हफ्ते बुधवार को
सैयद मोहम्मद नूर बख्श को जब आजाद किया गया तो वो दोबारा अपने भ्रष्ट विचारों का प्रचार और प्रसार करने लगा। फिर उसे गिरफ्तार कर लिया गया और उसने मुक्तिदाता इमाम मेहदी होने का झूठा दावा वापस ले लिया, परंतु कुछ समय के बाद दोबारा उसने स्वयं को इमाम मेहदी होने का दावा कर दिया। सन 869 हिजरी कमरी में उसका निधन हो गया। जिन लोगों ने इमाम मेहदी होने का झूठा दावा किया था उनमें से एक सैयद अली मोहम्मद बाप था, जो अधिक पढ़ा लिखा नहीं था। वो शोहरत का भूखा था। उसने 1264 हिजरी कमरी में इमाम मेहदी होने का दावा किया। वो अपने दावे में इतना आगे बढ़ गया कि पैगंबर होने का भी दावा करने लगा। परंतु अली मोहम्मद जब समय के कुछ विद्वानों के साथ शास्त्रार्थ करने के लिए हाजिर हुआ तो उसने दर्शा दिया कि उसकी जानकारी बहुत ही कम है। मजबूर होकर उसने प्रायश्चित पत्र पर हस्ताक्षर कर दिए, परंतु शीघ्र ही उसने अपने ही हस्ताक्षर पत्र की भी अनदेखी कर दी और ईरान में अपना प्रचार प्रसार करने लगा। यहाँ तक कि वो ईरान में अशांति का कारण बना और उसका सबसे अधिक लाभ ब्रिटिश साम्राज्यवादी उठा रहे थे। परिणाम स्वरूप ईरान के तत्कालीन शासक अमीर कबीर ने अली मोहम्मद बाप को फांसी देने का आदेश दे दिया। अलबत्ता उसके अनुयायी बहाउल्लाह की अगुवाई में साधारण लोगों को गुमराह करने में लगे हुए थे। इस समय भी बहाइयत नाम का एक गुट मौजूद है जिसे पश्चिमी सरकारों और ज़ायोनी शासन का खुला समर्थन प्राप्त है। महामुक्तिदाता होने का झूठा दावा करने वाले एक व्यक्ति का नाम मिर्जा गुलाम अहमद था। वो ब्रिटेन की सरकार के प्रति विशेष दृष्टि रखता था। उसने भारत के पश्चिम में अपनी गतिविधियों का आरंभ किया था। आरंभ में उसने दावा किया था कि उस पर वही आती है, यानी ईश्वरीय संदेश उस पर आता है। वर्ष 1891 में उसने स्वयं को इमाम मेहदी होने का दावा कर दिया। इसके 10 साल के बाद मिर्जा गुलाम अहमद का दुस्साहस और बढ़ गया। उसने भी मोहम्मद अली बाप की तरह स्वयं को पैगंबर होने का भी दावा किया। उसके अनुयायी लोगों में फूट डालते और विद्रोह करवाते थे। उसके इस कार्य से ब्रितानी सरकार को बहुत फायदा हो रहा था, क्योंकि ये कार्य उस समय अंजाम पा रहा था जिस समय ब्रिटेन से भारत की स्वतंत्रता का अभियान और आंदोलन बहुत तेजी से चल रहा था। अलबत्ता इमाम मेहदी का झूठा दावा करने वाले मिर्जा गुलाम अहमद को विभिन्न इस्लामी देशों में काफिर करार दे दिया गया और उसके प्रवेश पर भी प्रतिबंध लगा दिया गया। इन सब के बावजूद उसने अहमदिया या कादियानी नाम के संप्रदाय की बुनियाद रखी और उसके मरने के बाद उसके अनुयायियों ने इस धर्म भ्रष्ट संप्रदाय को जीवित रखा। आज भी ये संप्रदाय अपनी गतिविधियाँ अंजाम दे रहा है और उसकी भी हालत बहाइयत जैसी ही है। इमाम मेहदी अलैहिस्सलाम का झूठा दावा करने वाले एक अन्य व्यक्ति का नाम जुहैमान बिन मोहम्मद अल उतैबी था। वो वहाँ भी था, अलबत्ता उसने इमाम मेहदी होने का दावा नहीं किया था बल्कि उसने अपने साले मोहम्मद बिन अब्दुल्ला अल कहतानी को इमाम मेहदी होने का दावा करने के लिए उकसाया था, क्योंकि उसका साला पैगंबर इस्लाम का हम नाम था और उसके बाप का नाम पैगंबर इस्लाम के पिता के नाम जैसा था। जुहैमान ने पहली मुहर्रम 1400 हिजरी कमरी अर्थात 20 नवंबर सन 1979 को अपने 500 अनुयायियों के साथ मस्जिदुल हराम पर कब्जा कर लिया था। 50,000 जायरों और श्रद्धालुओं को उसने बंधक बना लिया। उन लोगों ने सऊदी अरब की तानाशाही सरकार और सऊदी अरब के लोगों को भ्रष्ट कहा और ये दावा किया कि इमाम मेहदी के जहूर होने से आले सऊद सरकार का अंत हो जाएगा और सऊदी समाज का सुधार होगा। कई हफ्ते की लड़ाई के बाद इमाम मेहदी अलैहिस्सलाम का झूठा दावा करने वाले मोहम्मद बिन अब्दुल्ला القحطانی اور اس کے 117 انیائی مارے گئے اور جوہیمان اور اس کے 60 ودروہیوں کو پھانسی دے دی گئی۔ سینکڑوں نردوش زائر اور تیرتھ یاتری اس لڑائی کی بھیٹ چڑھ گئے۔ امام مہدی علیہ السلام کا جھوٹا دعویٰ کرنے والوں کے اتہاس پر اگر نظر ڈالی جائے تو یہ بات اسپشٹ ہو جاتی ہے کہ جو لوگ اس پرکار کا نرادھار دعویٰ کرتے ہیں واسطو میں وہ لوگوں کے ورودھی ہوتے ہیں۔ ان کی وجہ یہ ہے کہ اگر لوگ جاگروک ہو جائیں گے تو ان کے جھوٹے دعووں کے چھلاوے میں کوئی نہیں آئے گا۔ اس لیے امام مہدی کا جھوٹا دعویٰ کرنے والوں کا پورا پریاس یہ ہوتا تھا کہ لوگ بیدار نہ ہونے پائیں۔ اگر سمست لوگ جاگروک ہو جائیں گے تو کوئی بھی جھوٹا دعویٰ کرنے کا ساہس نہیں کر سکے گا، کیونکہ استھتی میں کوئی بھی ان کے جھوٹے دعوے کو سویکار نہیں کرے گا اور جھوٹا دعویٰ کرنے والوں کو اپمان کے سوا کچھ اور نہیں ملے گا۔ جو لوگ امام مہدی ہونے کا جھوٹا دعویٰ کرتے ہیں ان کی ایک چال یہ ہوتی ہے کہ وہ سپنا دیکھنے کا دعویٰ کرتے ہیں اور یہ کہتے ہیں کہ سپنے میں انہوں نے پیغمبر اسلام سے ملاقات کی اور انہوں نے ہمارے امام مہدی ہونے کی پشتی کی ہے، جبکہ کوئی بھی سادہ انسان ان کے سپنوں کے صحیح یا غلط ہونے کو سدھ نہیں کر سکتا اور جھوٹا دعویٰ کرنے والوں کے انیائی دل کی آنکھ بند کر کے ان کے دعووں کو سویکار کر لیتے ہیں۔ جھوٹا دعویٰ کرنے والوں کی ایک چال یہ بھی ہوتی ہے کہ وہ کچھ وچتر کارے انجام دیتے ہیں اور عام انسان یہ سوچتا ہے کہ مہان ایشور سے اس کے سمبندھ ہیں جس کی وجہ سے وہ ایسا کام کر رہا ہے۔ جو انسان دل کی آنکھیں بند کر کے ترکہین باتوں کو سویکار کرتا ہے وہ امام مہدی علیہ السلام کا جھوٹا دعویٰ کرنے والوں کی باتوں کو ادھک سویکار کرے گا۔ اس لیے پوتر قرآن میں بدھی سے کام لینے پر بہت بل دیا گیا ہے۔ جو بھی انسان بدھی سے کام نہیں لے گا یا بدھی کے صحیح طرح سے پریوگ نہیں کرے گا تو اس پرکار کے لوگ ہمیشہ پاکھنڈی لوگوں کے جال میں پھنستے چلے جائیں گے۔ جو انسان یہ چاہتا ہے کہ وہ پاکھنڈی لوگوں کے جال میں نہ پھنسے تو اس کو چاہیے کہ سب سے پہلے اپنی بدھی سے کام لے۔ اجانتا یعنی اندھکار، جو انسان اندھیرے میں رہے گا اسے کبھی بھی چیزیں صاف دکھائی نہیں دیں گی۔ جو انسان یہ چاہتا ہے کہ ہر چیز اسے صاف اور صحیح دکھائی دے تو سب سے پہلے وہ اپنی بدھی سے کام لینا سیکھے اور اجانتا کے اندھکار کو ختم کرے۔ وشو کے مہا مکتی داتا گیان و نیائے کے سورج ہیں۔ جو انسان یہ چاہتا ہے کہ وہ اس سورج کے پرکاش سے لابھ اٹھائے اس کو چاہیے کہ اپنے اندر سے اگیانتا کے اندھکار کو دور کر دے۔ ایسا نہیں ہو سکتا کہ انسان اگیانتا کے اندھکار میں رہے اور اپنی بدھی سے کام نہ لے اور ساتھ ہی ساتھ وہ مہا مکتی داتا کے پرکاش سے بھی لابھانوت ہونے کی کام نہ کرے۔ انسان کو دونوں چیزوں میں سے ایک کا چین کرنا ہوگا۔ جو انسان مہا مکتی داتا کا واستوک پرتیکشک بننا چاہتا ہے اسے گیان حاصل کرنا چاہیے۔ گیان حاصل کرنے پر جتنا بل اسلام دھرم میں دیا گیا ہے شاید ہی دنیا کے کسی دھرم میں اتنا ادھک بل دیا گیا ہو۔ حدیثوں میں گیان کو بدھی کا چراغ بتایا گیا ہے۔ جو انسان اپنی بدھی سے صحیح ڈھنگ سے لابھ اٹھانا چاہتا ہے اس کو چاہیے کہ وہ گیان حاصل کرے۔ اگر صرف بدھی سے کام لینا کافی ہوتا تو گیان حاصل کرنے پر اتنا بل نہ دیا جاتا۔ اسی لیے اسلام دھرم میں ہر مسلمان مرد اور عورت پر گیان حاصل کرنا انیواریہ ٹھہرایا گیا ہے۔ جو لوگ مہا مکتی داتا کا جھوٹا دعویٰ کرنے والوں کے چھلاوے میں آ جاتے ہیں ان کی ایک وجہ آرتھک سمسیائیں بھی ہوتی ہیں۔ جو لوگ آرتھک سمسیاؤں سے گرست ہوتے ہیں وہ ایسے انسان کی کھوج میں رہتے ہیں جو انہیں اس پرکار کی حالت سے مکتی دلا دے۔ اس پرکار کی استھتی میں اگر کوئی افسروادی مکتی داتا ہونے کا جھوٹا دعویٰ کرتا ہے تو اس کے دعوے کو بہت سے لوگ سویکار کر لیتے ہیں۔ اسی پرکار اگر لوگوں پر اتیاچار ہو رہا ہے اور ان کے ساتھ بھید بھاؤ کے ساتھ کام کیا جا رہا ہے تو بھی مہا مکتی داتا کا جھوٹا دعویٰ کرنے والوں کی باتوں میں لوگ آسانی سے پھنس جاتے ہیں۔ تو دوستو کاریکرم کا سمے سماپت ہوتا ہے۔ अनुमति दीजिए।
अब प्रस्तुत है अगला कार्यक्रम आजकल।
आज कल
दोस्तों कार्यक्रम आजकल लेकर उपस्थित है स्वाति और सैयद मैसाम का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम हॉलीवुड की फिल्म जॉन विक की समीक्षा करेंगे।
एक्शन फिल्म उस फिल्म को कहा जाता है जहां हीरो अपने लक्ष्य को प्राप्त करने और दुश्मन का सामना करने के लिए युद्ध तकनीकों और हर प्रकार के हथियारों का इस्तेमाल करता है। इन फिल्मों में कहानी निर्माण की प्रक्रिया आमतौर पर ऐसी होती है जिसमें हीरो के पास अक्सर अपने दुश्मनों से निपटने और विलेन के खिलाफ संघर्ष करने की कोई पूर्व निर्धारित योजना नहीं होती है। 1970 के दशक में विशेषकर युवाओं की एक्शन फिल्मों में रुचि के कारण हॉलीवुड में इस तरह के फिल्मों के निर्माण पर विशेष ध्यान दिया गया।
इन फिल्मों को मार्शल आर्ट फिल्में भी कहा जाता है जिसमें हीरो एक मार्शल आर्टिस्ट होता है। एक्शन फिल्मों ने बॉक्स ऑफिस पर अच्छा प्रदर्शन किया और कई फिल्में ब्लॉकबस्टर साबित हुई। खासतौर पर इन फिल्मों ने युवा पीढ़ी का ध्यान आकर्षित किया। ब्रूस ली हॉलीवुड में एक्शन फिल्मों का पहला चेहरा था। जिन फिल्मों में ब्रूस ली अभिनय करते थे उनका बड़े पैमाने पर स्वागत किया जाता था। उनकी मार्शल आर्ट की कला ने पूरी दुनिया में इन फिल्मों को लोकप्रिय बना दिया था। इस प्रकार की मार्शल आर्ट फिल्मों की नकल में अगले कई वर्षों तक हजारों फिल्में बनती रही।
एक्शन फिल्मों का दूसरा रूप पुलिसिया फिल्में थी जो 70 के दशक में उस समय बनाई गईं जब मार्शल आर्ट फिल्मों में उछाल आया और वे दर्शकों को सिनेमा की ओर आकर्षित करने में भी सफल रहीं।
ईस्टवुड अभिनीत डर्टी हैरी पुलिसिया फिल्मों की श्रृंखला ने 1980 के दशक के अंत तक हॉलीवुड सिनेमा में ब्लॉकबस्टर एक्शन फिल्मों और उनके हीरो की सफलता को जारी रखा। कीनू रिव्स अभिनीत फिल्मों की श्रृंखला जॉन विक के पहले भाग का निर्माण 2014 में शुरू हुआ और आज भी जारी है। यह एक्शन सिनेमा में हॉलीवुड के निवेश का एक स्पष्ट उदाहरण है। इसका लक्ष्य इस तरह की कहानियों पर काम करके दुनिया भर के युवा दर्शकों को आकर्षित करना है। यह तकनीक फाइट स्पीड और रोमांच का संयोजन है। हीरो शूटिंग तकनीक और मार्शल आर्ट में कुशल होता है जो दुश्मन को नष्ट करने के लिए कोई भी रास्ता चुन सकता है।
जॉन विक फिल्म के चार पार्ट हॉलीवुड एक्शन सिनेमा का एक स्पष्ट उदाहरण है जिनकी कहानी इस तरह से रची गई है कि मेन हीरो विलेन के खिलाफ हिंसा और उसकी हत्या को उचित ठहराने के लिए संघर्ष के लंबे रास्ते पर चलता है।
2014 और 2017 में चार्ड स्टालस्की के निर्देशन में जॉन विक का पहला और दूसरा भाग बनाया गया था। इसमें माफिया के साथ एक भाड़े के हथियारे जोनाथन विक के टकराव की कहानी है। पहले भाग में जॉन विक जिसने अभी अभी अपनी पत्नी को खोया है रूसी माफिया के साथ एक हिंसक लड़ाई में कूद पड़ता है जिसने उसका जीवन नष्ट कर दिया, यहां तक कि उसकी कार भी अपने साथ ले गया।
जॉन विक एक लंबे और हिंसक संघर्ष में अपनी जान बचाने के लिए और अपने सिर पर इनाम रखे जाने के कारण सुरक्षित रहने के लिए अपने पुराने हथियारों पर फिर से धार लगाता है। जॉन विक और रूसी माफिया के बीच एक लंबी लड़ाई छिड़ जाती है और वो उन लोगों को नष्ट करने में सफल हो जाता है जो भाड़े के हथियारों के रूप में उसे मारने आते हैं। جان ویک کے پہلے بھاگ میں گڑناتمک طریقے سے امریکہ میں ہنسا اور اشانتی کو روسی مافیاؤں سے جوڑ دیا گیا ہے۔
جان ویک کے دوسرے بھاگ میں جو 2017 میں بنایا گیا تھا، کہانی امریکہ کی سیماؤں سے باہر چلی جاتی ہے اور ویک کو اپنی جان بچانے کے لیے اٹلی میں پناہ لینی پڑتی ہے۔ مافیا گروہ کا لیڈر ریکارڈو اسکیمارچو دوارا ابھینت سینٹینو ڈی اینٹونیا جان ویک کے پاس جاتا ہے اور اس سے کہتا ہے کہ ستہ حاصل کرنے کے لیے اسے اٹلی میں اس کی بہن کو مارنا ہوگا۔ شروعات میں ویک اس سے انکار کر دیتا ہے، لیکن سینٹینو اس کے گھر میں آگ لگا دیتا ہے اور اس کے گروہ کو دھمکاتا ہے۔
جان ویک سینٹینو کی شرط کو سویکار کر لیتا ہے اور اٹلی جاتا ہے اور اپنے سہایک سنگٹھن کانٹیننٹل کے سہیوگ سے سینٹینو کی بہن کو مار ڈالتا ہے۔ سینٹینو کی بہن کے گٹ کے لوگ بھی جان ویک کو مارنے کی کوشش کرتے ہیں۔ اس کے بعد سینٹینو ویک کے سر پر انعام کی گھوشنا کرتا ہے اور ویک اپنی جان بچانے کے لیے ان کے ساتھ خونی لڑائی میں شامل ہو جاتا ہے۔ انتتہ جان ویک نے اپنے گٹ کے ورودھ کے باوجود سینٹینو کو مار ڈالا۔ ونسٹن نے ویک کو یہ بھی اسپشٹ روپ سے بتایا کہ کانٹیننٹل گٹ اب اس کا سمرتھک نہیں ہے اور اسے چھپ کر رہنا چاہیے۔ جان ویک کے پہلے دو ایپیسوڈ زیادہ تر اس کہانی پر آدھارت ہیں کہ بھاڑے کے پورو ہتھیارے کو اس کی اچھا کے وپریت روسی اور اطالوی مافیاؤں کا سامنا کرنا پڑتا ہے۔
ہتیاؤں سے بھری اس ہنسک پرکریا میں کہ جہاں جان ویک کا کوئی سچا سمرتھک نہیں ہوتا ہے، اسے اپنی جان مافیا شوٹروں سے خود ہی بچانی ہوتی ہے۔ پہلے بھاگ میں ویک کی روسی مافیا کے ساتھ لڑائی اس شہر تک سیمت ہے جہاں وہ رہتا ہے، لیکن دوسرے بھاگ میں اسے اپنی جان بچانے کے لیے اور مافیا گٹوں سے نپٹنے کے لیے امریکہ چھوڑ کر اٹلی جانا پڑتا ہے۔
تیسرے بھاگ میں کی جسے 2019 میں پردے پر ریلیز کیا گیا، سینٹینو ڈی اینٹونیو کی ہتیا کے کارن کی جو ہتھیاروں کے انتراشٹریہ سنگٹھن کا سدسیہ تھا، جان ویک فرار ہو جاتا ہے، جس کے بعد اس کے سر پر $14 ملین کا انعام گھوشت کیا جاتا ہے۔
ویسٹن بھی کانٹیننٹل سنگٹھن کے پرمکھ کے روپ میں ویک کا سمرتھن نہیں کرتا۔ جان ویک ہیل بیری دوارا ابھینت سوفیا کی مدد سے، جسے ایک ہتھیارے کے روپ میں جانا جاتا ہے، اپنی جان بچانے کے لیے سپریم ٹیبل کے ایک سدسیہ سے بات کرنے کے لیے موروکو جاتا ہے۔ ویک خود کو جیوت رکھنے کے لیے ونسٹن کو مارنے کے لیے سہمت ہو جاتا ہے، لیکن نیو یارک لوٹنے کے بعد وہ اپنا ارادہ بدل دیتا ہے۔ ویسٹن کے ایجنٹوں کے ساتھ جان ویک سپریم ٹیبل کے بھاڑے کے ہتھیاروں سے لڑتا ہے اور زندہ بچ جاتا ہے۔
آخر میں کانٹیننٹل کمپلیکس میں اپنا دبدبا بنائے رکھنے کے لیے ونسٹن جان ویک کو مارنے کے لیے سپریم ٹیبل کے پرتندھی کے ساتھ سہمت ہو جاتا ہے، لیکن ویک پر ونسٹن کی فائرنگ کے باوجود وہ زندہ بچ جاتا ہے۔ تیسرے بھاگ میں فلم کی کہانی نیا موڑ لیتی ہے۔ اس بار مافیا سنگٹھن ویشوک طریقے سے کام کرتے ہیں۔ جان ویک اب سرکشت نہیں ہے اور وہ جہاں بھی جاتا ہے مافیا سنگٹھن اس کی تلاش میں وہاں پہنچ جاتے ہیں۔
جان ویک کا چوتھا پارٹ 2022 میں ریلیز ہوا ہے۔ اس پارٹ میں ہیرو کے سامنے پچھلے تین پارٹ سے بھی بڑی چنوتی پیش آتی ہے۔ اس بار بل اسکارسگارڈ دوارا ابھینت فرانسیسی مارکی ونسنٹ ڈی گریموٹ کی، جس کی سپریم ٹیبل میں استھتی خطرے میں ہے، جان ویک کو مارنے کے لیے سبھی ہتھیاروں اور پیشیور اپرادھیوں کو یہ ذمہ داری سونپتا ہے۔ اس پارٹ میں ویک کی اصلی پہچان سامنے آتی ہے کہ وہ بیلاروس ناگرک ہے اور اس کا اصلی نام جیوڈارنو جووانوویچ ہے۔
जॉन विक हिंसा और लड़ाई से बचने के लिए एक दोस्त के होटल में चला जाता है, लेकिन मार्की के भाड़े के हथियारे उस तक पहुंच जाते हैं। विक और हथियारों के बीच एक लंबी और हिंसक लड़ाई होती है। अंत में विक विंस्टन से सलाह लेता है और मार्की से लड़ने और उसे नष्ट करने के लिए बर्लिन जाता है ताकि वो उसके बाद सुप्रीम टेबल का सदस्य बन सके।
जॉन विक सुप्रीम टेबल का सदस्य बनने में सफल हो जाता है और बर्लिन से लौटने के बाद वह मार्की की चुनौती स्वीकार करते हुए उससे दो दो हाथ करने के लिए पेरिस जाता है। लड़ाई का स्थान एक पुरानी इमारत है। विक को मार्की के भाड़े के हथियारों से बचकर लड़ाई के मुख्य स्थान पर पहुंचना है। इस तरह डॉनी येन द्वारा अभिनीत चेन, जो स्वयं उन लोगों में से एक था जिन्हें पहले विक को मारने की सुपारी दी गई थी, उसे लड़ाई के स्थान पर पहुंचने में मदद करता है। अंत में कई राउंड की फायरिंग के बाद डुमार्क मारा जाता है और जॉन विक बच जाता है।
प्रभावशाली या सफल फिल्म श्रृंखला के साथ तुलना करने में जॉन विक का कोई स्थान नहीं है, क्योंकि फिल्म के हर भाग में दर्शकों को केवल अतार्किक और अंतहीन हिंसा ही देखनी पड़ती है। जॉन विक के निर्देशक ने अपनी फिल्म की कहानी को तड़का लगाने के लिए मार्शल आर्ट का भी उपयोग किया है। फिल्म के तीसरे पार्ट में जॉन विक की लड़ाई का सीन ब्रूस ली की फिल्म द ड्रैगन एंटर्स के सीन की याद दिलाता है। जॉन विक का पांचवा भाग भी जल्द ही सिनेमाघरों में रिलीज होगा, लेकिन ऐसा नहीं लगता कि हॉलीवुड कंपनियां अपना भारी मुनाफा देखते हुए कहानी में कुछ बदलाव करेंगी। तो दोस्तों, कार्यक्रम का समय समाप्त हुआ, अब हमें इजाजत दीजिए।
بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔